हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको बुलेटिनमा टिकाराम तामाङसँगै सरस्वती अधिकारीको नमस्कार।
यो बुलेटिन थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित थाहा संचार .com पनि सुन्न सकिन्छ।
सुरुमा मुख्य समाचारका शीर्षकहरू।
वरिष्ठतम न्यायाधीश कार्की आजदेखि सर्वोच्चको कायम मुकायम प्रधान न्यायाधीश, मुद्दाको इजलास तोक्ने लगायतका न्यायिक तथा प्रशासनिक कामको नेतृत्व गर्ने।
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्षले प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिँदै आन्दोलनका कार्यक्रम तय गर्न मधेसी मोर्चा छलफलमा।
बेपत्ता छानबिन आयोगद्वारा पीडितको उजुरी संकलन सुरु, केन्द्रीय कार्यालयमा पहिलो दिन 2 उजुरी।
उत्तर कोरियाले फेरि अर्को ब्यालिस्टिक परीक्षण गर्ने तयारी गरेको दक्षिणको आशंका, भोलि संस्थापक राष्ट्रपतिको जन्मोत्सव पारेर परीक्षण गर्न सक्ने।
र पोखरा कप फुटबलमा धरान र पोखरा बीचको खेल केही बेर पछि।
नयाँ संविधान, नयाँ बाटो, आर्थिक समृद्धि हाम्रो चासो।
अब राजनीतिका कुरा होइन, समृद्धिका कुरा गरौं।
किसानका खेतबारीदेखि उपभोक्ताका थालीसम्म, श्रमिकका श्रमदेखि उद्योगीका उद्यमसम्म,
अर्थतन्त्र र जनजीविकाका हरेक मुद्दा बोलीचालीकै भाषामा।
नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबार, कारोबार।
सर्वाधिक पढिने मुलुकको पहिलो आर्थिक दैनिक कारोबार, कारोबार।
यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सुशीला कार्कीले आजदेखि कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी सम्हाल्नु भएको छ। नेपालको न्यायिक इतिहासमा न्यायपालिकाले पहिलो पटक महिला नेतृत्व पाएको हो। उमेर हदका कारण कल्याण श्रेष्ठ प्रधान न्यायाधीशबाट सेवानिवृत्त भएपछि वरिष्ठतम न्यायाधीश कार्कीले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा जिम्मेवारी सम्हाल्नु भएको हो। कार्कीले आजदेखि मुद्दाको इजलास तोक्ने लगायतका न्यायिक तथा प्रशासनिक काम कारवाहीको नेतृत्व गर्नुहुनेछ। संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरे पनि संसदीय सुनवाई हुन सकेको छैन। व्यवस्थापिका संसदको कार्य सञ्चालन नियमावली र संसदीय सुनवाई विशेष समितिको अभावमा संवैधानिक पदाधिकारीको संसदीय सुनवाई प्रभावित हुँदै आएको छ। संसदीय सुनवाई नभएसम्म कार्कीले कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा काम गर्नुहुनेछ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका भावी कार्यक्रमबारे छलफल गर्दैछ। संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुने काठमाडौँमा भर्खरै सुरु भएको बैठकमा आगामी 6 सोमबार घोषणा गर्ने आन्दोलनका कार्यक्रमबारे वृहत छलफल गरिने सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले जानकारी दिनुभयो। बैठकमा 6 नै राष्ट्रिय सभागृह काठमाडौँमा हुने वृहत अन्तर्क्रिया कार्यक्रमको तयारीबारे पनि छलफल हुने महासचिव सुमनले बताउनुभयो। मोर्चाले मधेस आन्दोलनका विषयमा नागरिक समाजका अगुवा एवं विभिन्न जनजाति नेताका बीचमा अन्तर्क्रिया गर्ने तय गरेको छ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ। प्रतिवेदनमाथि सामूहिक छलफलका लागि गठन गरिएको 10 टोली नेताले आफ्नो प्रस्तुति हिजो सकाएपछि अध्यक्षले आज जवाफ दिन लाग्नु भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरपछि शुरू हुने बैठकमा केन्द्रीय अनुशासन आयोगले आफ्नो प्रतिवेदन पेश गर्नेछ। त्यस लगत्तै अध्यक्ष ओलीले प्रतिवेदनमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको पार्टी सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। त्यसपछि केही समसामयिक प्रस्ताव पारित गर्दै बैठक आजै सकिने गेवालीले बताउनुभयो।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले मधेस आन्दोलनको माग सम्बोधन नगरी संविधान कार्यान्वयन असम्भव रहेको दावी गर्नुभएको छ। मोरङको विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै नेता रिजालले मधेसी मोर्चाले पनि आफ्नो जिद्दी त्याग्नुपर्ने बताउनुभयो। उहाँले सत्ताको अहङ्कार नदेखाई मधेसी मोर्चाको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई आग्रह समेत गर्नुभएको छ। आफ्नो पार्टीको अहिलेको प्राथमिकता मधेसी मोर्चा र सरकारलाई मध्यबिन्दुमा ल्याउनु रहेको बताउँदै उहाँले दुवै पक्षबीच सम्झौताका लागि काङ्ग्रेसले विशेष पहल थालेको उल्लेख गर्नुभयो। स्थानीय निकायको निर्वाचनको लागि काङ्ग्रेस तयार रहेको भए पनि सरकारले कुनै तयारी नगरेको उहाँको आरोप छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आजदेखि सार्वजनिक रूपमा पीडितहरूबाट उजुरी सङ्कलन थालेको छ। केन्द्रको कार्यालय बबरमहलमा आज पहिलो दिन अहिलेसम्म दुईवटा उजुरी परेका छन्। यस्तै बर्दियामा तीनवटा उजुरी परेको आयोगका प्रवक्ता प्राध्यापक डाक्टर विष्णु पाठकले जानकारी दिनुभयो। अन्य जिल्लाको पहिलो विवरण भने आइ नसकेको प्रवक्ता पाठकले बताउनुभयो। आयोगले जिल्लामा रहेका शान्ति समिति मार्फत पीडितको तर्फबाट उजुरी सङ्कलन थालेको हो। 2052 साल फागुन 1 गते देखि 2063 साल मङ्सिर 5 गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको घटनाका बारेमा जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ। उजुरी आयोगको केन्द्रीय कार्यालय वा शान्ति समितिमा आफू वा आफ्ना प्रतिनिधि मार्फत दिन सकिनेछ। कसैले मौखिक रूपमा उजुरी दिन चाहेमा आयोग समक्ष उजुरी दिन सक्ने पाठकले बताउनुभयो। सशस्त्र विद्रोहका बेला कम्तीमा 30 दिन बेपत्ता भएकाले समेत निवेदन दिन सक्ने आयोगले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगका अनुसार तत्कालीन सशस्त्र विद्रोहका बेला 846 जना बेपत्ता भएका थिए। आयोगले सत्य निरूपण गरेर दोषीलाई कारवाहीको सिफारिस गर्नेछ।
शिक्षाशास्त्र संकायतर्फ 3 वर्ष स्नातक तह प्रथम वर्षको परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रणकारले बल्खुले 2072 साल असोज मङ्सिर पुष महिनामा सञ्चालन गरेको प्रथम वर्षको परीक्षा फलको नतिजा सार्वजनिक गरेको हो। परीक्षा फल www.educationsansar.com www.tunet.np www.educationkhabar.com हेर्न सकिनेछ भने नेपाल टेलिकमको 1602 डायल गरी प्राप्त निर्देशन अनुसार थाहा पाउन सकिनेछ। यस्तै गरी मोबाइलमा B8 स्पेस रोल नम्बर टाइप गरी 4949 पठाएर लब्धाङ्ग पत्र समेत थाहा पाउन सकिन्छ।
थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
आकर्षक ब्याज दर मञ्जुश्री फाइनान्सियल इन्स्टिट्युसनमा नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनान्सियल इन्स्टिट्युसनमा निक्षेप खाताहरूमा आकर्षक ब्याज दर,
बचत खातामा 6.5% र मुद्दती खातामा 7.75% सम्म,
साथै सुलभ कर्ज चाहिएमा मञ्जुश्री फाइनान्सियल इन्स्टिट्युसन नयाँ बानेश्वर, फोन 4782517 न्यू रोड 42-22-103 र नारायणगढ 056-571-203 मञ्जुश्री फाइनान्सियल इन्स्टिट्युसन लिमिटेड।
मध्यपश्चिम क्षेत्रको सफलतासँगै हेलो नेपाल GSM मोबाइल सेवा अब सुदूरपश्चिम र पश्चिमाञ्चलमा निकटदेखि विकटसम्मका उपभोक्ताहरूले अब प्रयोग गर्न सक्नुहुन्छ हेलो नेपालको विश्वसनीय र गुणस्तरीय सेवा। हाम्रा विभिन्न सर्भिस प्याकेजहरूबारे जानकारी लिन नजिकैको बिक्री केन्द्रमा सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि हेलो नेपालका प्रयोगकर्ताहरूले 333 र अन्य नेटवर्कका प्रयोगकर्ताहरूले 9638-20-33-33 सम्पर्क गर्नुहोस् अथवा लग इन गर्नुहोस् www.hellonepalgsm.com।
यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। यो बुलेटिन थाहा सञ्चार .com पनि संसारभर सुन्न सकिन्छ। थाहा सञ्चार नेटवर्कका कार्यक्रम तपाईँले चाहेका बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ।
अब बाँकी समाचार। घुस लिएको आरोपमा नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत इन्जिनियर श्यामकाजी पिया विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। इन्जिनियर पियाले बाटो निर्माणको अन्तिम बिल भुक्तानी माग्दा सेवाग्राहीसँग 80,000 रुपियाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। उनले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 बाटो निर्माण गर्न बनाएको समितिलाई काम सकेर अन्तिम बिल भुक्तानी लिने क्रममा घुस लिएको अख्तियारको दावी दावी छ। अख्तियारले इन्जिनियर पियालाई 80,000 बिगो माग दावी गर्दै कानुन अनुसार दण्ड सजायको माग गरेको छ।
नेपाली बजारमा आज सुन प्रति तोला 700 रुपैयाँले घटेको छ। चैत 30 गते 55,200 रुपैयाँमा कारोबार भएको छापाभाल सुन आज 54,500 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अध्यक्ष मणिरत्न साक्यले छापाभाल सुन 54,500 र तेजावी सुन 54,250 रुपैयाँमा कारोबार भइरहेको जानकारी दिनुभयो। केही दिन सुनको भावमा भारी मात्रामा घटबड हुने अवस्था नरहेको उहाँले बताउनुभयो। साल 2073 भरिको आकलन नगरिए पनि केही दिनमा सुन प्रति तोला 1,000 रुपियाँसम्म तलमाथि भइरहने महासंघका अध्यक्ष साक्यको भनाइ छ। नयाँ वर्ष लागेसँगै हिजो र आज सुनको कारोबार सुस्त रहेको व्यवसायीहरूको भनाइ छ। बजारमा विभिन्न वस्तुको मूल्य वृद्धि र देशको अवस्थाले सुन उपभोक्ताको क्रय शक्ति घटेको अध्यक्ष साक्यले बताउनुभयो।
सिराहा प्रहरीले पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने दुईजनालाई पेस्तोल सहित पक्रेको छ। पक्राउ पर्नेमा सिराहा नगरपालिका नौका गणेश यादव र धनिक कामती रहेको प्रहरी नायब उपरीक्षक एकनाथ कोइरालाले जानकारी दिनुभयो। लेनदेनको विषयमा विवाद हुँदा सिराहा नगरपालिका 11 सत्यदेव कामतीलाई कटुवा पेस्तोल देखाएर धम्काएका उनीहरूलाई सोही ठाउँबाट पक्राउ गरिएको डिएसपी कोइरालाले बताउनुभयो।
बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सूर्यपटुवा 3 बड्की टन्डुवाका 20 वर्षीय श्रीकृष्ण थारू रहेका छन्। गम्भीर घाइते थारूको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। गैराती छिमेकी कैलासी गाउँमा नयाँ वर्षको नाचगान हेर्न गएका थारूलाई बाटोमा जङ्गली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। बर्दियाकै बबई नगरपालिका 6 सैन्यवाडमा आज दिउँसो कार दुर्घटना हुँदा 6 घाइते भएका छन्। घाइते सबैको अहिले मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। भा 11/6/91 नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय बग्नाहा बर्दियाले जनाएको छ।
आजीवन निशुल्क डायलसिस सेवाको माग गर्दै आज राष्ट्रिय मृगौला पीडित सङ्घले सिंहदरबारमा धरना दिएको छ। सङ्घले राष्ट्रिय बजेटमा नै आजीवन निशुल्क डायलसिस तथा निशुल्क प्रत्यारोपणका लागि बजेट विनियोजन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणी गेटमा 1.5 घन्टा धरना दिएको हो। सङ्घले संसदबाट हालै पारित भएको अङ्गदान तथा प्रत्यारोपण सम्बन्धी कानुन तत्काल लागू गर्नुपर्ने र मृगौला रोग सम्बन्धी शिक्षा निमाविस्तरदेखि नै पाठ्यक्रममा समावेश गर्न आग्रह गर्दै धरना दिएको सङ्घका अध्यक्ष समीर कुमार पोखरेलले जानकारी दिनुभयो।
भक्तपुरमा चलिरहेको बिस्कुट जात्रा अन्तर्गत आज मध्यपुर थिमीमा सिन्दुर जात्रा मनाइएको छ। थिमी क्षेत्रमा हर्षोल्लासका साथ 32 खट सहितको सिन्दुर जात्रा मनाइएको हो। बिस्कुट जात्राको अवसरमा मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रा मध्ये 32 खट सहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो। बालकुमारीको खट उचालेपछि जात्रालाई दिगोटोलमा रहेको देवता घर परिक्रमा गराइएको थियो। मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराग बाली सिन्दुरी जात्रा मनाइने प्रचलन छ। जात्रामा बाजा गाजो देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने आपसमा सिन्दुर खेली रमाइलो गरिन्छ।
अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाले उत्तरले पुनः अर्को ब्यालिस्टिक परीक्षण गर्ने तयारी गरिरहेको आशंका गरेको छ। यसअघि पनि उत्तरको यस्तो आशंका कारण राष्ट्रपति पार्क गेन हाईले सेनालाई उच्च रूपमा सतर्क रहन निर्देशन दिनुभएको थियो। उत्तर कोरियाले पुनः अर्को शक्तिशाली आणविक परीक्षण गर्न सक्ने संकेत प्राप्त भएको दक्षिण कोरियाली सञ्चार माध्यमले उल्लेख गरेका छन्। उत्तरले भोलि संस्थापक राष्ट्रपतिको जन्मोत्सव परेकाले भोलि नै अर्को परीक्षण हुन सक्ने दक्षिण कोरियाको आशंका छ।
अब खेल समाचार। पोखरा कप फुटबलमा अहिले धरान फुटबल क्लब र पोखरा 11-20 प्रतिस्पर्धा हुँदैछ। खेल पोखरा रङ्गशालामा केही बेरमै सुरु हुनेछ। आजको विजेताले सेमी फाइनल प्रवेशका लागि भारतीय टिम दिल्ली युनाइटेडको सामना गर्नेछ। यसअघि हिजो भएको खेलमा रूपन्देही 11 3-1 गोल अन्तरले पराजित गर्दै झापा 11 प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। यसैबीच इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 नवप्रवेशी गुजरात लायन्स र राइजिङ पुणे सुपर जायन्ट्स भिड्ने भएका छन्। खेल नेपाली समयअनुसार बेलुकी सभा 8 राजकोटमा हुनेछ। दिउँसो 3 बजेको बुलेटिन सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
वरिष्ठतम न्यायाधीश कार्कीदेखि सर्वोच्चको कायम मुकाई प्रधान न्यायाधीश मुद्दाको इजलास तोक्ने लगायतका न्यायिक तथा प्रशासनिक कामको नेतृत्व गर्ने
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्षले प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिँदै आन्दोलनका कार्यक्रम तय गर्न मधेसी मोर्चा छलफलमा
बेपत्ता छानबिन आयोगद्वारा पीडितको उजुरी सङ्कलन सुरु केन्द्रीय कार्यालयमा पहिलो दिन दुईवटा उजुरी
उत्तर कोरियाले फेरि अर्को ब्यालिस्टिक परीक्षण गर्ने तयारी गरेको दक्षिणको आशंका भोलि संस्थापक राष्ट्रपतिको जन्मोत्सव पारेर परीक्षण गर्न सक्ने
र पोखराको फुटबलमा धरान र पोखरा बीचको खेल केही बेर पछि
हाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको बुलेटिन सकियो टिकाराम र सरस्वती बिदा हुन्छौ नमस्कार।